Dinesh FM 93.8 Time C.
It's 6:30 PM.
दिनेश खबर का साथमा
मेटलाइफ तपाई सँगै जीवनमा अघि बढ्दै
प्रदेश नम्बर 7 को विकास प्रति समर्पित दिनेश एफएम 93.8 मेगाहर्ज सँगै इन्टरनेट अनलाइन मा dineshfm.com.np र मोबाइल मा समेत एकैसाथ प्रसारण भइरहेको साँझ 6:30 बजे को दिनेश खबरबाट सन्तोष राउत को नमस्कार। सुरुमा प्रसारण का प्रमुख खबरहरु। महाकाली अञ्चल अस्पतालमा 3 वर्ष अघि नै ल्याइएका आईसीयू का उपकरणहरू अलपत्र जनशक्ति अभाव देखाउँदै आईसीयू जडान नभएपछि गम्भीर प्रकृतिका बिरामी मर्कामा। गौरीफन्टनाका स्तर उन्नतिको मुद्दा ओझेलमा परेपछि धनगढीवासी निराश। प्रमुख चुनावी एजेन्डा बनाएका यस क्षेत्रका नेताहरूकै नाका स्तर उन्नति गर्न इच्छाशक्ति नभएको आरोप। प्रदेश नम्बर 7 को भौतिक पूर्वाधार विकास मन्त्रालय द्वारा 4 महिनामा फर्नीचर व्यवस्थापनमा मात्रै 20 लाख खर्च, पुरानो भवन भए पनि मर्मत सम्भारको खर्च भने 63,000 मात्रै। र कैलालीको गोदावरी धाम नदी कटानको उच्च जोखिममा परे पनि नियन्त्रणका लागि सरकारवाला निकाय उदासीन, कटान नियन्त्रणका लागि दीर्घकालीन योजना ल्याउन माग।
मेटलाइफ प्रस्तुत गर्दछ एजुकेशन प्रोटेक्शन प्लान, जसबाट पाउन सक्नुहुनेछ यहाँ र यहाँको बच्चाको दोहोरो जीवन बीमा।
बच्चाको शिक्षा सुरक्षाको लागि बीमा शुल्क मिलाह सहितको मासिक आय र बच्चाको उच्च शिक्षा, विवाह र व्यवसाय सुरु गर्न आकर्षक बीमा लाभ रकम।
आजै यो जीवन बीमा लिएर बच्चाको भविष्यको लागि ढुक्क हुनुहोस्।
थप जानकारीको लागि ईपीपी टाइप गरी 32288 मा एसएमएस पठाउनुहोस्।
मेटलाइफ तपाईसँगै जीवनमा अघि बढ्दै।
नुन देखि सुन सम्म, नाति देखि हजुरबा सम्म, दैनिक जीवनका लागि चाहिने सम्पूर्ण आवश्यक सामग्रीहरू अब एकै छाना मुनि सरल र सुपथ मूल्यमा सुदूरपश्चिमको पहिलो डिपार्टमेन्टल स्टोरमा आउनुहोस् अनि सेवाको मौका अवश्य दिनुहोस्। गिफ्ट सामानमा 5% छुट, फेन्सी सामानमा 10% छुट र जुत्ताहरूमा 10% छुट। यथाशीघ्र सञ्चालन हुन गइरहेका सेवाहरू स्विमिङ पुल, ब्याडमिन्टन कोर्ट, जिम हाउस र खानाका स्टल। चौलानी डिपार्टमेन्टल स्टोर प्राइभेट लिमिटेड, मेन रोड, धनगढी, चौलानी पुस्तक सँगै।
बाजुराको गोमूल गाउँपालिका 3 गजरेमा रोग ढल्दा 2 जनाको मृत्यु भएको छ भने 1 जना गम्भीर घाइते भएका छन्। मृत्यु हुनेमा 22 वर्षीय धर्मबहादुर बोहरा र 21 वर्षीय भीमबहादुर बोहरा रहेको स्थानीय राजीव रोकायले बताउनुभयो। यस्तै घाइते हुनेमा खन्टे बोहरा रहेका छन्। घाइतेको अवस्था पनि गम्भीर रहेको र उपचारका लागि जिल्ला अस्पताल बाजुरा ल्याउँदै गरेको स्थानीयले बताएका छन्। गाउँबाट 4 घण्टा टाढा रहेको जङ्गलमा घरका लागि काठ निकाल्न गएका बेला रोग ढलेको हो। घटना राति भए पनि शनिबार दिउँसो मात्रै गाई भैँसी चराउन गएका गोठालाले थाहा पाएको स्थानीयले बताएका छन्। जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब परीक्षक सागर बोहराले भने घटनास्थलमा प्रहरी पुग्दै गरेको जानकारी दिनुभयो। सदरमुकामबाट घटनास्थल करिब 1.5 घण्टाको पैदल दूरीमा रहेको छ। कञ्चनपुरको महाकाली अञ्चल अस्पतालमा 3 वर्षदेखि आईसीयू मेसिन थन्किएको छ। सेती अञ्चल अस्पताल भन्दा अगाडि 3 वर्ष अगाडि महाकाली अञ्चल अस्पतालले आईसीयूका लागि आवश्यक उपकरण ल्याए पनि जडान भने गरेको छैन। सेती अञ्चल अस्पतालमा भने झण्डै 3 वर्ष अगाडि आईसीयू सेवा सुचारू गरेको थियो। अस्पतालले जनशक्ति अभावको कारण देखाउँदै आईसीयू सञ्चालनमा नल्याएपछि गम्भीर प्रकृतिका बिरामीलाई अन्यत्र पठाउनु पर्ने समस्या रहेको छ। सहकर्मी जनक विष्टको रिपोर्ट।
कञ्चनपुरको महाकाली अञ्चल अस्पतालले सघन उपचार कक्ष आइसियु सेवा सञ्चालन गर्ने भन्दै 2072 सालमा उपकरण खरिद गरेको थियो। तर आइसियु सेवा सञ्चालन त कता हो कता, तीन वर्ष बितिसक्दा समेत उपकरण पनि जडान नगरी त्यत्तिकै थन्काइएको हो, जसका कारण कञ्चनपुरवासीको आइसियु सेवा पाउने सपना सपनामै सीमित भएको छ भने उनीहरूले सीमावर्ती भारतीय बजार र धनगढी नेपालगञ्ज लगायतका अस्पताल धाउन बाध्य भएका छन्। कञ्चनपुरका एकजना युवा गणेश सिंह एरी,
महाकाली अञ्चल अस्पतालमा आइसियु विशेषज्ञ डाक्टरहरू सहित सञ्चालन गर्ने जुन तयारी थियो त्यो सञ्चालन नहुँदा कञ्चनपुर लगायत अन्य जिल्लाबाट पनि जो महाकाली अञ्चल अस्पतालमा उपचारका लागि आउने गर्थे ती बिरामीहरूका लागि साह्रै अप्ठ्यारो महसुस भएको छ। बिरामीले चाहिँ नजिकको इन्डियादेखि लिएर अरू क्षेत्रमा गएर उपचार गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको छ, त्यस कारण यसलाई चाहिँ यहाँका सरकारवालाहरूको पहलका दिनमा तुरन्तै सुरुवात गर्नुपर्छ।
महाकाली अञ्चल अस्पतालले आइसियु सेवा सञ्चालनका लागि उपकरण खरिद गरेका बेला कैलालीको सेती अञ्चल अस्पतालले समेत आइसियु सेवा सुचारू गरेको थिएन। तर सेती अञ्चल अस्पतालले आइसियु सेवा सुचारू गरेको करिब तीन वर्ष पुग्दा पनि महाकाली अञ्चल अस्पताल विभिन्न बाहनाबाजीमै अड्किएको छ, जसका कारण गम्भीर प्रकृतिका बिरामीले आइसियु सेवाका लागि टाढा टाढाका अस्पताल धाउनुपर्ने बाध्यता छ। आइसियु सेवा सञ्चालन नभएकै कारण यो बीचमा कञ्चनपुरमा गम्भीर प्रकृतिका बिरामी र दुर्घटनामा परेका धेरैले अकालमै ज्यान गुमाइसकेका छन्। अझ वर्षातका बेला सर्पदंशका बिरामी बढे पनि अस्पतालले उनीहरूलाई अन्यत्र रेफर गर्ने गरेको छ। अञ्चल अस्पतालका सूचना अधिकारी केशव दत्त अवस्थी,
यो स्नेक बाइट केसहरू यो मेन गरेर अहिले स्नेक बाइटको सिजन हो, आइसियु धनगढीमा नहुँदाखेरि पनि हामीले हातले पनि भ्याकुमहरू दिएर यहाँ उपचार पनि हुन्थ्यो, निको भएको पनि थियो। अब जब खटीमा पनि आइसियु, अब सेतीमा पनि आइसियु भएपछि मान्छेलाई अब सुविधा भएपछि पठाउनै पर्ने हुन्छ होइन। अरू त्यस्तै सिरियस केसहरू जुन चाहिँ भेन्टिलेसनमा राख्नुपर्ने केसहरू चाहिँ हामी उतारेको
अञ्चल अस्पताल स्थापनाको तीन दशक पुग्दा समेत दरबन्दी अनुसारका चिकित्सकको अभाव झेल्दै आएकोमा आइसियु सेवा सञ्चालनमा पनि सोही कारण देखाउँदै अस्पताल प्रशासन र अस्पताल विकास समितिका पदाधिकारी पन्छी रहेका छन्। आइसियु सेवा सञ्चालनका लागि छुट्टै विशेषज्ञ चिकित्सक सहितको टोली आवश्यक पर्ने तर अस्पतालसँग जनशक्ति अभाव भएकै कारण उपकरण थन्क्याउन बाध्य भएको बताउँदै फेरि एकपटक अञ्चल अस्पतालका सूचना अधिकारी अवस्थी,
यसको लागि अब विशेषज्ञ डाक्टरहरूको दरबन्दी पनि थियो हाम्रो, तर दरबन्दी पूर्ति नहुँदाखेरि आइसियु सञ्चालन हुन सकेन। विशेष गरेर फिजिसियन एनेस्थेसियन डाक्टरहरू चाहिन्छ र मेडिकल अफिसरहरू पनि चाहिन्छ तिनीहरूसित फलोअप गर्नलाई। मेडिकल अफिसरको पनि दरबन्दी पूर्ति भएन र फिजिसियनहरूको पनि दरबन्दी पूर्ति भएन।
यता महाकाली अञ्चल अस्पताल विकास समितिले भने आइसियु सेवा सञ्चालनका लागि नेपाल मेडिसिटी हस्पिटलसँग सहकार्य गरिरहेको जनाएको छ। मेडिसिटी हस्पिटलबाट आएको चारजना विशेषज्ञ चिकित्सकको टोलीले शुक्रबार अस्पतालको अनुगमन पनि गरेको छ। अबको साउन एक गतेदेखि आइसियु सेवा सुचारू हुने दावी गर्दै महाकाली अञ्चल अस्पताल विकास समितिका अध्यक्ष अशोक पाण्डे,
विकास समितिको अध्यक्षको हैसियतले मैले नेपाल मेडिसिटी हस्पिटलसँग एउटा सहकार्य गर्नुको लागि प्रारम्भिक समझदारी भएको छ। साउन एक गतेदेखि
नयाँ भवन स्थापना गरिएका मन्त्रालयले मर्मत सम्भारका नाममा लाखौं रकम खर्च गरिरहँदा पुरानो भवनमा राखिएको भौतिक पूर्वाधार मन्त्रालयले मर्मत सम्भारमा 63,000 मात्रै खर्च गरेको छ। प्रदेश मन्त्रालय व्यवस्थापन समितिले माथिल्लो तलामा रहेको आर्थिक मामिला तथा योजना मन्त्रालय र तल्लो तलामा रहेको भौतिक पूर्वाधार मन्त्रालय स्थापना गर्न मर्मत सम्भारमा 28,00,000 खर्च गरेकोमा अहिले सोही मन्त्रालयले 63,000 सामान्य मर्मत सम्भारमा खर्च गरेको हो। नयाँ बनेका भवनमा राखिएका मन्त्रालयले मर्मत सम्भारकै शीर्षकमा लाखौं रकम सिद्धाउँदा सो शीर्षकमा भौतिक पूर्वाधार मन्त्रालयले भने आवश्यक खर्च गरेको छैन। तर मन्त्रालयले फर्निचर खरिदमा भने 5,00,000 खर्च गरेको छ। 15,00,000 फर्निचर किनिएको, 4 महिनामै थप 5,00,000 फर्निचर सामग्री खरिद गरिएको भौतिक पूर्वाधार मन्त्रालयको लेखा शाखाले जनाएको छ। थप विवरण सहित सहकर्मी सीताराम ओझाको रिपोर्ट।
क्षेत्रीय सिंचाई निर्देशनालयको भुइँतालामा स्थापना गरिएको भौतिक पूर्वाधार मन्त्रालयले चालु आर्थिक वर्षमा मर्मत सम्भार शीर्षकमा 63,000 मात्रै बजेट खर्च गरेको छ। 1 करोड रकम विनियोजन गरिएकोमा 99,37,000 रकम खर्च नगरिएको हो। प्रदेश मन्त्रालय व्यवस्थापन समितिले भौतिक पूर्वाधार मन्त्रालय रहेको भवनको माथिल्लो तलामा राखिएको आर्थिक मामिला तथा योजना मन्त्रालय मर्मत सम्भारमा 28,00,000 खर्च गर्दै तयार पारेर मन्त्रालय स्थापना गरिएको थियो। लाखौंको मर्मत सम्भार गरी स्थापना गरिएका मन्त्रालयहरूले अहिले मर्मत सम्भारमा राखिएको बजेटको ठूलो हिस्सा अनावश्यक रूपमा खर्च गर्दा यो मन्त्रालयले भने सो शीर्षकमा करोडौंकै हारिमा बजेट खर्च नभएर खातामै थन्किएको छ। तर फर्निचर र फिक्सर शीर्षकमा भने भौतिक पूर्वाधार मन्त्रालयले पनि झन्डै 5 लाख रकम सिद्ध्याएको छ। प्रदेश सरकार व्यवस्थापन समितिले मन्त्रालयका लागि आवश्यक पर्ने फर्निचरका लागि 15 लाख खर्च गरेको थियो। भौतिक पूर्वाधार मन्त्री पठान सिंह बोहराले डडेलधुराबाट फर्निचर किन्न लगाएको र उतैबाट मगाएको आरोप लागेका बेला प्रदेश सरकार बनेको 4 महिनामै थप 5 लाखका फर्निचर भौतिक पूर्वाधार मन्त्रालयले किनेको हो। आवश्यक पर्ने सबै फर्निचरहरू किनिसकेको अवस्थामा 4 महिनामै थप फर्निचर साँच्चीकै किनिएको हो कि बिल मात्रै बनेर खर्च भएको हो यो भने खोजीको विषय बनेको छ। दिनेश एफएम 93.8 मेगाहर्जका लागि सीताराम ओझा धनगढी।
दिनेश खबरमा भकै छिन् ब्रेकको पालो।
ओ पढ बा पढ, यसरी नै पढ पढेपछि भोलि ठूलो मान्छे बन्छौ।
पढ पढ मात्र भन्ने किताब चाहिँ नकिन्दिने, हात्तिकै पढेर ठूलो भयो र
धेरै नास है, अहिलेसम्म नकिने हो पाए त किनिदिइहाल्थे।
दुनियाँ थरी नघुमेर दहपाल बुक्स एन्ड स्टेसनरीमा गए हुन्थेन, मेरो साथीको पापाले त्यहीँबाट ल्याइदिनु भएको किताब।
हाम्रो यहाँ क्याम्पस, प्लस टू, बोर्डिङ स्कुल, एचए, अनमी, सिएमए, स्टाफ नर्स, लोक सेवा आयोगका किताबहरू र सम्पूर्ण स्टेसनरी सामानहरू पाइनुका साथै थोक तथा खुजा बिक्री गरिन्छ। दहपाल बुक्स एन्ड स्टेसनरी, सञ्चालक भीम पडाल, पुरानो फुलबारी बस पार्क, धनगढी कैलाली, 091-526-760 र 98-48-42-46-77।
धनगढीमै अब विशेषज्ञद्वारा उपचार गरिने सुविधा सम्पन्न डेन्टल क्लिनिक पार्क जाने बाटोमा आफ्नै भवनमा खुलिसकेको छ। दाँत मिलाउने स्पेसलिस्टहरू एमडीएस अर्थोडेन्टिस्ट स्पेसलिस्ट डाक्टर विश्वनाथ चौधरी, एमडीएस सर्जन स्पेसलिस्ट डाक्टर दुबारिका बगाले, बीडीएस डेन्टल सर्जन डाक्टर विमल थापा बिहानदेखि बेलुकीसम्म प्रत्येक दिन। विगत 15 वर्षदेखि लगातार डेन्टल सेवा दिँदै आइरहेको अनुभवी डीएच प्रेम शर्मा, बीडीएस डेन्टल सर्जन डाक्टर नवीन सिंह, हामी कहाँ नयाँ दाँत बनाउने, निकाल्ने, सफा गर्ने, दाँत मिलाउने लगायत दाँत सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध छ। यदि तपाईँ पनि दाँत मुख गिजाको उपचार गराउँदा गराउँदै हैरान हुनुहुन्छ भने अब आरसिटी स्पेसलिस्टहरूद्वारा दाँत मुख गिजाको सफल उपचारका लागि ओम श्रीनगर डेन्टल क्लिनिकमा आउनुहोस् र दाँतको समस्याबाट मुक्ति पाउनुहोस्। सम्पर्क ओम श्रीनगर डेन्टल क्लिनिक, पार्क मोड जाने बाटोमा धनगढी, प्रोप्राइटर प्रेम शर्मा, 091-520-011, 98-484-20-357।
ब्रेकपछि समाचारमा पुनः स्वागत छ। अब बाँकी खबर। धनगढीको महानगरपालिकाको आर्थिक वर्ष 75-76 बजेट स्वीकृत गरेको छ। असार 10 गते तेस्रो साधारण सभामा प्रस्तुत 1,79,34,00,000 बजेट आज सम्पन्न नगरसभाले स्वीकृत गरेको हो। बजेट परिमार्जित सहित स्वीकृत गरेको मेयर नृपबहादुर बोर्डले सहभागीलाई जानकारी दिनुभयो। बजेट तथा कार्यक्रमले पूर्वाधार विकास, कृषिमा आधुनिकीकरण तथा व्यवसायीकरण, शिक्षा क्षेत्रमा गुणात्मक सुधार, गुणस्तर तथा सुलभ स्वास्थ्य सेवामा सुधार, सूचना विधि तथा संचार विकास, उद्यम र सहकारिताको विकास, मानव संशोधन र सामाजिक विकास, पर्यटन प्रबन्धनको क्षेत्रमा विशेष जोडलाई प्राथमिकता दिइएको छ। पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर ल्याएको बजेटमा भादा होमस्टेलाई थप प्रवर्धन गर्ने, थारू संग्रहालयको प्रबन्धनका कार्यलाई निरन्तरता दिने लगायतका कार्यक्रम थप गरिएको छ। यस्तै धनगढी विमानस्थलको आगमन स्थलमा स्वागत गेटको निर्माण, 51,000 विकास पत्रकारिता पुरस्कारको व्यवस्था, नयाँ बस पार्क निर्माणका लागि सार्वजनिक निजी साझेदारी ऐनअनुसार सञ्चालनमा ल्याइने लगायतका योजना पनि थप भएका छन्। प्रदेश नम्बर 7 को प्रसिद्ध धार्मिक स्थलको रूपमा रहेको गोदावरी धाम नदी कटानको जोखिममा रहेको छ। कैलालीको गोदावरी नगरपालिकामा पर्ने प्रसिद्ध धामको संरक्षणका लागि कसैले पहल गरेका छैनन्। आफ्नै नगरपालिकाको पवित्र धार्मिक स्थलको संरक्षण गर्न गोदावरी नगरपालिकाले खासै पहल गरेको छैन। धाम क्षेत्रको तटबन्धका लागि चालु आर्थिक वर्षमा रकम विनियोजन नगरेको नगरपालिकाले आगामी आर्थिक वर्षमा समेत कुनै रकम विनियोजन गरेको छैन। स्थानीय तहले पनि यसको संरक्षणका लागि ध्यान दिएका छैनन्। सहकर्मी कमल साउदको रिपोर्ट सुनौ।
गोदावरी धाम क्षेत्र गोदावरी नदी कटानको जोखिममा परे पनि नियन्त्रणका लागि सरकारवालाले चासो नदेखाएका हुन्। धाम क्षेत्रमा ठुला ठुला धार्मिक कार्यक्रमहरू हुँदै आएको भए पनि यसको संरक्षण तर्फ कसैको ध्यान नगएको हो। धार्मिक रूपमा महत्वपूर्ण मानिएको धाम क्षेत्र नदी कटानको जोखिममा परेको भए पनि नदी नियन्त्रणका साथै जोखिमबाट बचाउन कुनै पनि निकायबाट पहल भइरहेको छैन। धाम क्षेत्रलाई कति बेला नदीले बगाउँछ भन्ने चिन्ता लाग्ने गरेको बताउँदै त्यही बसोबास गरिरहनु भएका एकजना साधु तुलसी गिरी,
नदी कटानले त्यो मन्दिर चुम्बरमा खतरा छ, त्यहाँ 19 जना साधुहरू बस्छन्, 35 गाई छाउन पाउन आउँछन्। एउटा प्राचीन मन्दिर तीर्थधाम हुनलाई कुनै किसिमको अहिलेसम्म ध्यान दिएको छैन, अब गर्छौँ भन्छ।
करिब 500 मिटर क्षेत्रमा फैलिएको धाम क्षेत्रमा विभिन्न धार्मिक संरचनाहरू निर्माण भइरहेका छन्। गोदावरी धाम विकास समितिले धामलाई नदी कटानबाट बचाउनु प्रमुख चुनौती रहेको बताउँदै आएको छ। स्थानीय सरकार, प्रदेश र संघीय सरकारले सो विषयमा गम्भीर भएर संरचनामा ध्यान नदिएको गोदावरी धाम चिनाउन लागेकाहरू बताउँछन्। गोदावरी धाम विकास समितिका अध्यक्ष पदमराज जोशी,
संरचनाहरू बनिरहेका छन् तर त्यसलाई सुरक्षित गर्नको लागि त्यहाँ व्यापक ठुलो तटबन्धको आवश्यकता छ। त्यहाँ जमिन छैन, चारैतिर गाडाहरू छन्, डाँडाहरू जङ्गलले घेरिएका छन्। बिचमा त्यो कुम्भ मेला क्षेत्रमा जुन बगर छ त्यो बगरलाई हामीले सुरक्षित नराखेसम्म त्यहाँ ठुला कार्यक्रमहरू गर्न सकिँदैन। त्यसकारण यो पुँजी स्थानीय तहहरूको पुँजी हो, स्थानीय तहको सम्पत्ति हो, र यो संरक्षण गर्ने दायित्व पनि स्थानीय तहको हुनाले यसका निमित्त आवश्यक बजेट विनियोजन गरेर त्यसलाई चरणबद्ध रूपमा धार्मिक पर्यटक प्रवर्तन हुने किसिमले स्थानीय तहहरूले र यहाँको जो प्रान्तीय सरकार छ त्यो प्रान्तीय सरकारले यसमा विशेष भूमिका खेल्नुपर्छ र बजेट विनियोजन गर्नुपर्छ।
भौतिक संरचनाका लागि ठुलो रकम खर्च गर्दै आएको धाम क्षेत्रमा नदी नियन्त्रणका लागि भने खासै काम भएको छैन। गोदावरी धाम क्षेत्रमा भौतिक संरचना निर्माण भन्दा पहिले नदी नियन्त्रणका लागि ध्यान दिनुपर्नेमा सुदूरपश्चिमाञ्चल पर्यटक तथा सांस्कृतिक मञ्चका अध्यक्ष रमण श्रेष्ठको जोड छ।
प्रोडक्सनको आवश्यकता बढी छ, त्यसै कारण त्यो प्रोडक्सन गर्नलाई भौतिक संरचना बन्ने खर्च भन्दा डबल लाग्नु छ, ध्यान दिनुपर्ने कुरो। त्यसै कारणले एकचोटि राम्रो तरिकाले यो तटबन्धनमा एक्सपर्टहरू मान्छेहरू छन्, त्यसमा जियो टेक्नोलोजी पनि युज गर्न सकिन्छ।
सात नम्बर प्रदेशको प्रवेशद्वारका रूपमा रहेको गोदावरी क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न विभिन्न क्षेत्रबाट लगानी भइरहेका बेला नदी कटानले सो क्षेत्रको अस्तित्व संकटमा पारेको छ। धामको स्वामित्व गोदावरी नगरपालिकासँग छ, तर नगरपालिकाले नदी नियन्त्रणका लागि ध्यान दिइरहेको छैन। चालू आर्थिक वर्षमा 1 रुपियाँ समेत छुट्याइएको छैन, तर गोदावरी नगरपालिकाका मेयर हरिसिंह साउद नगरपालिकाले गुरु योजना निर्माण गर्ने बताउनुहुन्छ।
गोदावरी धाम भनेको धार्मिक दृष्टिले पनि पर्यटक क्षेत्र पनि हो, अब पहिल्यैदेखि चाहिँ त्यो गोदावरीमा तीर्थहरू बनाउने मान्छेहरू बाह्य चाहिँ पर्यटकहरू पनि आउने त्यो खालको वातावरण थियो र अब त्यसलाई हामीले पनि दीर्घकालीन योजनाका आधारमा लगेर चाहिँ यसलाई दीर्घकालीन योजना बनाऊ, हामीले एकचोटि त्यहाँ खर्च गरिसकेपछि दीर्घकालीन पछिसम्म नखर्च गर्नु परोस् भन्ने चाहिँ उद्देश्यका साथ त्यसको गुरु योजना बनाएर डिबिआर तयार
धार्मिक आस्था र पर्यटकको प्रचुर सम्भावना बोकेको गोदावरी क्षेत्रको चिन्ता सबैलाई छ। यसका बारेमा चिन्ता र चिन्तन गर्नेहरू भन्छन्, धाम क्षेत्र नै नरहने हो भने संरचनाको के महत्व, आस्थाको के महत्व। नदीले धाम क्षेत्र पूर्ण रूपमा बगाउने देखिएकाले नदी नियन्त्रणका लागि सरकारवालाले ध्यान दिन आवश्यक छ, नत्र गोदावरी धाम क्षेत्रको अस्तित्व संकटमा पर्ने निश्चित छ। दिनेश एफएम 93.8 मेगाहर्जका लागि कमल साउद धनगढी।
अब श्रोता प्रतिक्रियाको पालो।
दिनेश खबर .com समाचार पढेर र दिनेश एफएममा समाचार सुनेर थुप्रै श्रोता र पाठकहरूले प्रतिक्रिया पठाउनु भएको छ।
गौरीफुन्टा नाका स्तर उन्नतिको मुद्दा ओझेलमा भन्ने समाचार दिनेश खबर .com पढेर सिद्धराज ओझा फेसबुकमा लेख्नुहुन्छ। सती अर्थात् खक्रौला नाका छोटी भन्सार नाकाबाट स्तर उन्नति भई मुख्य भन्सार नाका भएकोमा सात नम्बर प्रदेशवासीले हार्दिक बधाई। अब सबै मिलेर चाँडो भन्दा चाँडो धनगढी गौरीफुन्टा भन्सार नाकालाई स्तर उन्नति गरी सात नम्बर प्रदेशको प्रदेश स्तरीय प्रमुख भन्सार नाका र दोधरा चाँदनीमा सुक्खा बन्दरगाह बनाउन पहल गरौं, त्यसका लागि सरकारलाई दबाव दिन आवश्यक छ।
सिद्धराज पनेरु र जयराज न्यौपानेको विचार मिल्दो जुल्दो छ। खक्रौलालाई मूल भन्सार बनाएको ठिकै हो, तर गौरीफन्टा नाका स्तर उन्नति पनि चाँडै होस्।
ताराप्रसाद जोशी भन्नुहुन्छ, गौरीफन्टा नाका बन्द नै गराउने षड्यन्त्र गर्नु भनेको ठुलो भूल हो। यदि यो षड्यन्त्र सफल हुने हो भने यस क्षेत्रका नेताले राजनीति गर्नुको तोक हुने छैन।
कैलालीको गौरी गंगा कि माया विकको बलत् पछि हत्या भएको पुष्टि भन्ने समाचार दिनेश खबर .com पढेर राजु गुरुङ, ममता तामाङ, शिवनारायण लगायतले अपराधीलाई आजीवन जेल भएन भने यो देशमा कुनै कानून नभएको पुष्टि हुनेछ भन्ने प्रतिक्रिया पठाएका छन्।
कृषि मन्त्रालयको लापरवाहीका कारण प्रदेश नम्बर 7 का किसानहरू 5 करोड बराबरको अनुदान पाउनबाट वञ्चित भन्ने समाचार हाम्रो अनलाइनमा पढेर चेत्रा जोशी भन्नुहुन्छ, होइन यो सरकारले जहिले पनि लापरवाही मात्र गरेको सुन्नमा आउँछ, कहिले काहीँ त राम्रा काम गर जनप्रतिनिधि हो।
समाचार पढेर रूपा रावल र भानसिंह धामी भन्नुहुन्छ, नाम मात्रै सिंहदरबार हो, काम त पुरानै शैलीको छ, देश बेरोजगारको चपेटामा छ, सरकार कर्मचारी अभाव भन्छ भनेर प्रतिक्रिया पठाउनु भएको छ।
सोही विषयमा टेक साउथको प्रतिक्रिया छ, मन्त्रीहरू विकास गर्ने सोचमा भएको बजेट कार्यान्वयन हुन्छ।
गौरीगङ्गा नगरपालिकाले कालोपत्रे गरिएको सडकमाथि ग्राभेल हालेर विकास बजेटको दुरुपयोग गरेको भन्ने समाचार पढेर वीरेन्द्र बमले यसलाई स्थानीय सरकारको नमुना विकास एक वर्षको उपलब्धि भनेर व्यङ्ग्यात्मक प्रतिक्रिया पठाउनु भएको छ।
र सोही समाचार पढेर लक्की छेत्रीको प्रतिक्रिया छ, सायद यसैलाई भन्छन् होला दिगो विकास, कति होसियार छन् है हाम्रा जनप्रतिनिधि।
तपाईँ पनि समसामयिक विषयवस्तु दिनेश खबरको फेसबुक पेजमा राखिएको हाम्रो समाचार र कार्यक्रमका बारेमा प्रतिक्रिया पठाउनु होला। तपाईँ आफ्नै आवाजमा प्रतिक्रिया पठाउन चाहनुहुन्छ भने हाम्रो समाचार शाखाको टेलिफोन नम्बर 091410210 फोन पनि गर्न सक्नुहुन्छ। हाम्रो युट्युब च्यानल दिनेश खबरलाई सब्सक्राइब गरेर भिडियो रिपोर्ट पनि हेर्न सक्नुहुनेछ। तपाईँका प्रतिक्रियाले हामीलाई मार्गदर्शन र हौसला प्रदान गर्नेछ।
देश खबरमा फेरि पनि केही छिन् ब्रेकको पालो।
टपर्स डेस्टिनेसन कैलाली मोडेल माध्यमिक विद्यालयको प्लस टू साइन्स तथा म्यानेजमेन्टमा भर्ना सम्बन्धी सूचना। यस कैलाली मोडेल माध्यमिक विद्यालयले विगत 10 वर्षदेखि विज्ञान तथा व्यवस्थापन संकायतर्फ निरन्तर रूपमा उत्कृष्ट नतिजा हासिल गरेको कुरा सहर्ष जानकारी गराउँदै आगामी शैक्षिक सत्र 2075-76 लागि कक्षा 11 विज्ञान र व्यवस्थापन संकायतर्फ भर्नाका लागि सहर्ष आह्वान गरिन्छ।
फारम वितरण यही असार 11 गतेदेखि, प्रवेश परीक्षा तथा अन्तर्वार्ता यही असार 27 गते, परीक्षा समय बिहान 10 बजे, भर्ना प्रारम्भ असार 28 गतेदेखि।
कैलाली मोडेल माध्यमिक विद्यालय, उत्तर बेहेडी 4 धनगढी कैलाली। फोन नम्बर 091410055, मोबाइल 98484-22113। अमिन तथा सिभिल सब ओभरसियर विषयमा भर्ना खुल्यो। सिटी भिटीबाट सम्बन्धन प्राप्त विगत 19 वर्षदेखि सेवा पुर्याउँदै आएको सुदूरपश्चिममै उत्कृष्ट संस्थाको रूपमा सिटी भिटीबाट प्रशंसा पत्र प्राप्त यस कैलाली पोलिटेक्निक इन्स्टिच्युट धनगढीमा शैक्षिक सत्र 2075-76 लागि 18 महिने अमिन तथा सिभिल सब ओभरसियर विषयमा भर्ना खुल्यो। भर्ना हुन चाहने एसएलसी वा एसईई उत्तीर्ण हुने जुनसुकै ग्रेड ई समेतका विद्यार्थीहरूले सम्पर्क राख्नुहोला। साथै महिला, दलित, जनजाति, मधेसी, मुसलमान, पिछडिएको, दुर्गम क्षेत्रका व्यक्ति, पूर्व कमैया, हलैया, विपन्न वर्ग, द्वन्द पीडित, अपाङ्ग सहित परिवार, घाइते वा निजको परिवार मध्येबाट सामुदायिक विद्यालयबाट एसएलसी एसईई उत्तीर्ण गरेका 4-4 जना प्रशिक्षार्थीलाई प्रत्येक ट्रेडमा निशुल्क पढ्ने गरी छात्रवृत्ति प्रदान गरिने व्यवस्था छ। आवेदन फारम वितरण 2075 साउन 11 गतेसम्म, प्रवेश परीक्षा छात्रवृत्ति तर्फ साउन 19 गते शनिबार दिउँसो 2 बजे, पूर्ण शुल्कीय तर्फ साउन 21 गते सोमबार दिउँसो 2 बजे। सम्पर्क कैलाली पोलिटेक्निक इन्स्टिच्युट, उत्तर बिहेणी धनगढी कैलाली। फोन नम्बर 091410068, मोबाइल 98144159 र 98002062133।
ब्रेकपछि समाचारमा पुनः स्वागत छ। बाँकी खबर, गौरीफुन्ट नाका स्तरोन्नतिको मुद्दा ओझेलमा परेपछि धनगढीवासी निराश भएका छन्। गौरीफुन्ट नाका स्तरोन्नतिको मुद्दा प्रमुख चुनावी एजेन्डा बने पनि अहिले नाकाको भविष्य संकटमा पर्न थाले पनि कसैले चासो नदेखाएको भन्दै धनगढीवासी निराश भएका हुन्। अन्य क्षेत्रमा नाका सञ्चालन आउनु स्वागतयोग्य भएको बताउँदै धनगढीवासीले गौरीफुन्ट नाकालाई स्तरोन्नति गर्ने एजेन्डासहित चुनाव जितेका नेताहरूलाई तत्काल नाकाको स्तरोन्नतिका लागि पहल गर्न आग्रह गरेका छन्। उनीहरूले गौरीफुन्ट नाकाको स्तरोन्नति नभए धनगढीकै भविष्य संकटमा पर्ने भन्दै नेताहरूलाई चुनावी एजेन्डा पूरा गर्न आग्रह गरेका हुन्। सुनौ धनगढीवासीको धारणा जस्ताको त्यस्तै।
सानोतिनो सामानहरू ल्याउन, यताउता सामानहरू ल्याउन अलिक सजिलो हुन्थ्यो, त्यही पनि अब मेन नाका भनेको यसलाई नै बनाउँछु भन्ने मेन मुख्य चुनावमा कुरा गरेको थिएँ। चुनावको टाइममा यस्तो गर्छु, त्यो गर्छु, ह्यान गर्छु, त्यहाँ गर्छु भनेर मात्रै भएन, मेन नाका यसलाई नै बनाइदिएका भए हाम्रो धनगढीवासीहरूलाई एकदमै उन्नति राम्रो, हाम्रो यो मतलब सुदूरपश्चिमकै लागि राम्रो हुन्थ्यो।
अब नेताहरूको कुरा त छोडिदेऊ, तिनीहरू खालि जनतालाई भोट माग्नलाई मात्रै जे पायो त्यही बोल्यो भइहाल्यो, तर यो नाका भयोले अलि कञ्चनपुरवासीहरूलाई चाहिँ अलिक ठुलै मार्का पर्ला जस्तो छ, किनभने यहाँबाट अब सिधै पलिया जानुपर्ने ठुल्ठुलो ठुलो सामानहरू हार्डवेयरका सामानहरू कुनै पनि गाडी यताउति आउँदाखेरि यहाँबाट सजिलो हुन्थ्यो, अहिले गर्दा समस्या नै पर्यो होला।
प्रदेश नम्बर 7 को राजधानी नै धनगढी भएको हुनाले प्रमुख भन्सार नै यहाँबाट सारेर सती खगरालाई घाट लग्नु भनेको एउटा नराम्रो हो। बर्डरसँग सम्बन्धित भइसकेको र सबै आवाज जावत यतैबाट भइरहेको हुनाले एकैचोटि उता गर्नु राम्रो कुरा पनि होइन। र पहिले चाहिँ धनगढीमै यो भन्सार खोल्ने भन्ने निर्णय भएको थियो जस्तो लाग्छ।
यसमा नेताहरूको धेरै कमी कमजोरी छ। अब चुनाव आएपछि घर घर दैलो म तपाईँहरूको समस्या समाधान गर्छौँ भन्छन्, तर जितेर गइसकेपछि त्यसपछि केही चासो नै राख्दैनन् हरेक समस्याहरूलाई।
यो नेताहरूको गैर जिम्मेवारी पनि भएको हो, खास अब यो धनगढीको यो सुदूरपश्चिमवासीलाई मात्रै के असर पर्ने हो। त्यसैले यहाँ के गर्नु पर्यो भने चाहिँ यो नाकालाई एकदम जहाँबाट पहल हुने हो त्यो गरेर पनि यो नाकालाई चाहिँ सुचारू गर्नु पर्यो। धनगढी त अब के रहने हो, यो त कामै छैन खालि हो। फेरि
यो नाका सबैलाई एकदमै आवश्यक छ, यो हट्नु हुँदैन। यो हट्यो भने पब्लिकलाई धेरै समस्या बढी आउँछ र यो पटक पटक नेताहरूले पनि हामी यो नातालाई अलि नाकालाई ठुलो बनाउँछौँ, गुणस्तरीय बनाउँछौँ भनेर भन्नुभएको थियो। त्यो आश्वासन मात्रै देखिँदैछ अहिले। नाका खुल्नु धेरै राम्रो हो, तर चोरी निकासीलाई रोकी के कसरी हुन्छ, मतलब सुचारू गर्न पाए कति राम्रो हुन्थ्यो।
धनगढीको महानगरपालिकाको वसन्त ठोलमा रहेको दृष्टि फाउन्डेसन अल्पकालीन सुरक्षित घरलाई लत्त कपडा र खाद्यान्न सहयोग गरेको छ। धनगढीकै हिलवर्थ बोर्डिङ स्कूलले विवारिस अवस्थाका महिलाहरूको उद्धारका लागि खोलिएको सुरक्षित घरलाई लत्त कपडा सहित खाद्यान्न सहयोग गरेको हो। स्कूलले 21,500 बराबरको सामान सहयोग गरेको शिक्षक शिवराज जोशीले बताउनुभयो। स्कूलले ओढ्ने ओछ्याउने लत्त कपडा सहित 60 किलो चामल, 10 किलो पिठो, 5 किलो दाल, 5 किलो चिउरा, तेल, चाउचाउ, साबुन, तरकारी, फलफुल सहित दैनिक उपभोग्य सामान सहयोग गरेको विद्यालयका प्राध्यापक डीआर शर्मा, अध्यक्ष भोजबहादुर बमले, दृष्टि फाउन्डेसन अल्पकालीन सुरक्षित घरकी अध्यक्ष कल्पना भट्टलाई सामान हस्तान्तरण गर्नुभएको हो। सुरक्षित घरमा अहिले 8 जना महिलाहरू बस्दै आएका छन्। आज शनिबार अब साप्ताहिक स्तम्भ श्रष्टा र सृजनाको पालो लिएर आउँदैछन् सहकर्मी नवराज पनेरु।
आजको स्रष्टा र सृजना अभावका बीच उदाउँदै गरेका गायक कृष्ण विक प्रति केन्द्रित छ। आजभन्दा झन्डै 5 वर्ष अगाडि बझाङको एक विकट गाविस दङ्गाजीमा रहेको विद्यालयमा आयोजना हुने विभिन्न कार्यक्रममा एउटा स्वर सधैँ गुन्जिने गरेको थियो। तर परिवारको विद्यालय पोसाक र कापी कलम किन्न सक्ने आर्थिक अवस्था पनि थिएन। उमेरले 7-8 वर्षको हुँदादेखि नै समसामयिक विषयमा आफै गीत लेख्ने, त्यसमा संगीत दिएर गाउने सम्मको कला भएका कृष्ण विक अहिले देशको राजधानीमा बस्दै अभावका बीच साङ्गीतिक क्षेत्रमा उदाउन थालेका छन्।
सट्टा मैले अर्कै छन्न नपरोस् हो आउँछ छुटाउन हेर्छु म पनि।
15 वर्षीय कृष्ण विकलाई भेट्ने हो भने लाग्छ संगीत, साहित्य र सृजना सहित अभावको बगैँचामा नै फक्रिन्छ। जुन कुना कन्दरामा उम्रिए पनि सृजनाको बिरुवा सुन्दर फूल भएर मुस्कुराएरै छोड्छ। राज्यको नक्सामा दूर रहेको बझाङ, बझाङको पनि दुर्गम गाउँ दङ्गाजीको सिमतोलामा जन्मिएका कृष्णलाई किशोरावस्थामै काठमाडौँ टेक्न पनि सगरमाथा चढ्नु भन्दा कम थिएन।
पनि एउटा दलित परिवारबाट गीत गाउँदै गए, हरेकका ढोग्नु पर्यो, कसैलाई खुट्टा ढोग्नु पर्यो, कसैको केही गर्नु पर्यो, त्यो गर्दा गर्दै हेपा चेपा प्रवृत्ति भयो भने म पछाडि हटेन। जुन किसिमले मैले भने नि स्कुलबाट ड्रेस नभएको उसले निकालिनु पर्यो।
वस्तुभाव चराउँदा गुनगुनाउने कृष्णले 5 कक्षामा पढ्दा एक संस्थाले आयोजना गरेको कार्यक्रममा भाग लिएका थिए। त्यहाँ उनले 1 दर्जन कापी र कलम पुरस्कार पाए। त्यही पुरस्कारले गाएपछि केही हुँदो रहेछ भन्ने ऊर्जा आयो र गायक बन्न प्रेरित गर्यो। बझाङमा बसेर आफूभित्रको प्रतिभा बाहिर ल्याउने छाटकाट नदेखिएपछि गुरुहरूको सहयोगमा धनगढी हुँदै काठमाडौँसम्म पुगे।
पहिलेदेखि सानो छँदा अब गाउँबाट आए, गाउँबाट अब विभिन्न कार्यक्रमहरूमा जाँदा जाँदै सबैले माया गर्ने वातावरण बन्यो। गर्दै अब सबैसँग परिचय हुँदै गर्दा कार्यक्रमहरूमा जाँदै गर्दा उहाँहरूको मायाले मेरो त्यो कार्यक्रममा पृथक प्रस्तुति मन पराइदिनु
भयो। गरी देशलाई सघाउनेलाई जसले भन्छ मान्छे यहाँ फेरि फेरमा जिउनेलाई
2070 सालमा बझाङको बिजगडामा चुनावी आमसभा हुँदै थियो। कंग्रेसका वर्तमान सभापति शेरबहादुर देउबा आमसभामा सम्बोधन गर्न त्यहाँ पुग्दा सोही मञ्चमा उभिएर कृष्णले गीत गाए। सायद देउबा कृष्णको प्रतिभाबाट प्रभावित भएर होला साङ्गीतिक यात्रालाई अगाडि बढाउन काठमाडौँ बोलाए। 12 वर्ष पुग्नै लाग्दा 2071मा काठमाडौँ गएका कृष्णलाई राजधानीमा आवाजावत गर्न बस भाडा पनि मुस्किलले व्यवस्थापन हुन्थ्यो। चिने जानेका र मन भएकाहरूसँग 1500 मागेर अनि प्रतियोगितामा भाग लिएर हात परेको पैसाले कृष्णले भर्खरै झल्को एल्बम बजारमा ल्याएका छन्।
5 वटा गीतको गीत संग्रह हो त्यो। त्यसको नाम चाहिँ झल्को राखेको छु मैले। झल्को चाहिँ विगतका मैले गरेका संघर्षहरू र कठिनाई सँगै त्यो एउटा सम्झना होस् भनेर चाहिँ त्यसको नाम झल्को राखिया छ। त्यसमा 5 वटा गीतमा मैले 2 वटा गीतमा आफ्नै शब्द संगीत छ।
काठमाडौँ पस्नु अगाडि कृष्णको साङ्गीतिक यात्राको सुरुवात धनगढीबाट भएको थियो। आर्थिक अवस्था कमजोर भएकै कारण सानो उमेरमै थुप्रै गीत लेखेर पनि एउटा गीत समेत रेकर्ड गराउन नसकेको कुराले विकलाई बेला बेला घोषिरहन्थ्यो। सोही बेला दिनेश एफएमले झन्डै 5 वर्ष अगाडि तयार पारेको स्रष्टा र सिर्जना आफ्नो मोबाइलमा राखे। त्यसपछि उनलाई आफ्नो कलाको बारेमा सबै ठाउँमा बोलिरहनु परेन। कृष्णका अनुसार स्रष्टा र सिर्जनाकै सहाराले कैलालीका कंग्रेस नेता आनन्दराज जोशी मार्फत तत्कालीन स्थानीय विकास मन्त्री प्रकाशमान सिंहलाई समेत कृष्णको गायन कलाको विषयमा जानकारी भयो। स्रष्टा र सिर्जना सुनाउँदै विभिन्न क्षेत्रबाट जुटेको सहयोगले कृष्णलाई साङ्गीतिक यात्रा अगाडि बढाउन थप ऊर्जा दिएको हो।
आनन्दराज जोशीजी हुनुहुन्छ नि त्यहाँको मुख्य सचिव, उहाँले त्यो रिपोर्ट हाम्रो प्रकाशमान सिंहजीलाई ल्याइदिनु हो अनि उहाँसँग अब परिचय भइसकेपछि सबै कुरा यताउति अब त्यो किसिमले मान्छेहरूको सहयोग यताउति जुट्दै गयो नि त्यो रिपोर्ट।
भर्खरै एसी उत्तीर्ण भएका कृष्णले 15 वर्ष पार गर्दा नगर्दै गीत एल्बम झल्को र 5 वटै गीतको म्युजिक भिडियो पनि बजारमा ल्याइसकेका छन्। सानै उमेरमा संघर्षको गाह्रो भारीको थिचाइमा परेका कृष्णको प्रतिभाले ढुङ्गाको काप फोर्न धेरै समय नलाग्ला।
तिम्रो मेरो मात्रै चम्काउला संसार, तिम्रो मेरो मात्रै तिम्रो दिलमा बसी मलाई राज गर्न देऊ।
दिनेश एफएम 93.8 मेगाहर्जका लागि नवराज पनेरु भनगडी।
अब जाँदा जाँदै प्रसारणका प्रमुख खबर पुनः एकपटक। महाकाली अञ्चल अस्पताल 3 वर्ष अघि नै ल्याइएका आइसियूका उपकरणहरू अलपत्र, जनशक्ति अभाव देखाउँदै आइसियू जडान नभएपछि गम्भीर प्रकृतिका बिरामी मर्कामा। गौरी भण्डानाका स्तर उन्नतिको मुद्दा ओझेलमा परेपछि धनगढीवासी निराश, प्रमुख चुनावी एजेन्डा बनाएका यस क्षेत्रका नेताहरूकै नाका स्तर उन्नति गर्न इच्छा शक्ति नभएको आरोप। प्रदेश नम्बर 7 को भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा 4 महिनामा फर्निचर व्यवस्थापनमा मात्रै 20 लाख खर्च, पुरानो भवन भए पनि मर्मत सम्भारको खर्च भने 63,000 मात्रै। र कैलालीको गोदावरी धाम नदी कटानको उच्च जोखिममा परे पनि नियन्त्रणका लागि सरकारवाला निकाय उदासीन, कटान नियन्त्रणका लागि दीर्घकालीन योजना ल्याउन माग।
देश दिनेश खबरका साथमा मेडलाइफ तपाईसँगै जीवनमा अघि बढ्दै।
अवस्थ साँझ 6:30 बजेको दिनेश खबर सकियो। हाम्रो अर्को समाचार बुलेटिन राति 10 बजे प्रसारण हुनेछ। नयाँ र ताजा घटनाक्रमका लागि हामीलाई सुन्दै गर्नुहोला। अहिलेलाई यो समाचार बुलेटिनबाट सन्तोष राउत बिदा हुन्छु। नमस्कार, शुभ साँझ।